नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। सांसदहरू जनताका प्रतिनिधि हुन्। जनताले आफ्ना प्रतिनिधि मार्फत राज्य संचालन, नीति निर्माण र कानून निर्माणमा सहभागिता जनाउने अपेक्षा पनि गरेका हुन्छन्। जनताका समस्या, पीर मर्का र अपेक्षालाई संसदमा मुखरित गर्ने, सरकारको ध्यानाकर्षण गराउने, आवश्यक प्रश्न उठाउने तथा सरकारका काम कारवाहीमाथि निगरानी र खबरदारी गर्ने महत्वपूर्ण जिम्मेवारी पनि सांसदहरूको हो। संसदलाई लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार पनि मानिन्छ। त्यस्तै संसदीय समितिहरूलाई मिनी संसदका रूपमा समेत लिइने गरिन्छ। समितिहरूले आफ्नो कार्यक्षेत्रभित्र रहेर विधेयकहरूमाथि दफावार छलफल गर्ने, सम्बन्धित निकाय तथा पदाधिकारीहरूसँग जानकारी लिने, सरकारी नीति तथा कार्यक्रमको समीक्षा गर्ने, आवश्यक निर्देशन दिने तथा सुझाव दिने अधिकार पनि संसदीय समितिहरूले राख्ने गर्दछन्। पछिल्लो समय संसदमा सांसदहरूको उपस्थिति, संसदमा सक्रियता, संसदीय समितिमा निर्वाह गर्नुपर्ने जिम्मेवारी तथा समितिहरूले दिएका निर्देशनका विषयमा केही प्रश्न समेत उठ्दै आएका छन्। हुन त यस्ता विषयहरू यसअघि पनि उठ्ने गरेका थिए। कतिपय अवस्थामा सांसदहरू स्वयं आफ्नो अधिकार क्षेत्र, भूमिका र जिम्मेवारीका विषयमा अन्यलमा परेका हुन् कि भन्ने टिप्पणी समेत हुँदै आएको छ। आजको अन्तरसंवादमा हामी सांसदको भूमिका र संसदीय प्रभावकारिताका विषय लगायतमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व महासचिव सूर्य किरण गुरूङसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, हस्, धन्यवाद।
मैले कार्यक्रमको शुरूआतमै सांसदको मूल भूमिका के हो र जनताको प्रतिनिधिका रूपमा संसदमा पुगिसकेपछि सांसदको आफ्नो जिम्मेवारी के कस्तो हुन्छ, सांसदले आफूलाई कुन कुन आयामबाट बुझ्नुपर्छ, यो प्रश्न सोधे यहाँलाई।
अब मुख्य त यहाँले अघि नै भन्नुभएको जस्तै भनौँ नि, अब समितिहरूलाई चाहिँ मिनी पार्लियामेन्ट है, एक प्रकारको सानो संसद पनि भनिन्छ। र त्यसमा चाहिँ भनौँ नि, अब हालको चाहिँ भनौँ व्यवस्था अनुसार चाहिँ प्रतिनिधि सभामा अवस्थित 10 समितिमध्ये 9 समितिले चाहिँ विधेयक पनि हेर्छ। सार्वजनिक लेखा समितिले मात्र हो जसले कि विधेयक हेर्दैन, र उसले चाहिँ भनौँ नि महालेखा नियन्त्रकको या महालेखा परीक्षकको प्रतिवेदन अध्ययन गरेर र आर्थिक अनियमितता सम्बन्धी विषयवस्तुमा आफ्नो विषय केन्द्रित हुन्छ उसको, र अन्य सबैको आफ्नो विषय तोकिएको छ। र मुख्यतः भनौँ नि, यो समितिको अवधारणा कहाँबाट आयो भन्दाखेरि, हरेक विषय चाहिँ भनौँ नि पूर्ण सदनमा चाहिँ छलफल गर्न व्यवहारिक पनि हुँदैन र उपयुक्त पनि हुँदैन, त्यसको आफ्नो कार्यबुझले गर्दाखेरि र अन्य आफ्नो सीमा सम्बन्धी विषयले गर्दाखेरि। र समितिलाई चाहिँ भनौँ नि एउटा विशेष सुविधा के प्राप्त हुन्छ भन्दाखेरि, त्यहाँ चाहिँ प्राय भनौँ नि अब दलहरूले व्हिप है अर्थात् आफ्नो चाहिँ भनौँ निर्देशन जारी गर्दैन, र स्वतन्त्र सांसदहरू चाहिँ स्वतन्त्र रूपले चाहिँ त्यसमा छलफल गर्न र आफ्नो निर्णय लिने चाहिँ आफ्नो विवेक अनुसार निर्णय लिने अधिकार उहाँहरूलाई प्राप्त हुन्छ। तर के भन्दाखेरि, अब यहाँले भने जस्तै अहिलेको अवस्थामा चाहिँ संसदको भूमिकालाई लिएर र समितिको चाहिँ भूमिकालाई लिएर यहाँहरूकै पत्र पत्रिका मार्फत र आम जनतामा चाहिँ अलिकति विरोधाभासपूर्ण चाहिँ अभिव्यक्तिहरू प्राप्त भइरहेका छन्। र त्यसमा चाहिँ मुख्य के भन्दाखेरि, प्रायः जसो संसदमा के हुन्छ भन्दाखेरि, जस्तो भारतकै हामीले उदाहरण लिने हो भने, भारतको चाहिँ लोकसभा सेक्रेटेरिएटमा त्यहाँको सचिवालयमा तपाईँको बिपिएसटी भनेर छुट्टै एउटा चाहिँ विभाग रहेको छ, जसको अर्थ हो ब्युरो अफ पार्लियामेन्ट्री स्टडिज एन्ड ट्रेनिङ है। त्यसले चाहिँ भनौँ नि संसदका प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमहरू दिने गर्दछ, र एवं सचिवालयका कर्मचारीहरूलाई समेत उहाँहरूलाई चाहिँ भनौँ त्यसमा प्रशिक्षण दिने गरिन्छ। र नयाँ आएका सांसदहरूलाई प्रायः जसो ती प्रकारका प्रशिक्षण कार्यक्रमहरू चाहिँ धेरै उपयोगी हुन्छ र उहाँहरूले चाहिँ निसङ्कोच त्यस्ता प्रशिक्षणहरूमा भाग लिने गर्दछन्। तर हामी कहाँ भने त्यो प्रकारको व्यवस्था छैन। यद्यपि दलहरूले आफ्नै हिसाबले चाहिँ प्रशिक्षण दिने गर्दछन्, जुन कि हामीहरूले यहाँहरूको मिडिया मार्फत या यहाँहरूको यहाँहरू माध्यमहरू विभिन्न माध्यमहरू मार्फत हामीले सूचना प्राप्त गर्ने गरेका छौँ। र अहिलेको चाहिँ भनौँ नि जुन बनावट छ प्रतिनिधि सभाको, त्यसमा चाहिँ भनौँ नि अधिकांश सांसदहरू चाहिँ प्रथम पटक सांसदको भूमिकामा उहाँहरूले आफूहरूलाई प्रस्तुत गर्नुभएको छ र त्यसले गर्दाखेरि निश्चय पनि केही उहाँहरूको कमी कमजोरीहरू उहाँहरूलाई चाहिँ भनौँ नि आफ्नो जिम्मेवारीको बारेमा भयो, उहाँहरूले निर्वाह गर्ने भूमिकाहरू भए त्यसको बारेमा चाहिँ पर्याप्त अभ्यास त छँदै छैन एवं जानकारी पनि नभएको जस्तो देखा परेको छ। त्यसले गर्दाखेरि अहिलेको अनियल पूर्ण अवस्था सृजित भएको चाहिँ मलाई लागेको छ र त्यसमा चाहिँ भनौँ नि उहाँहरूलाई चाहिँ उपयुक्त प्रकारको प्रशिक्षण र एवं प्रकारले संसदीय व्यवहारको बारेमा मर्यादाको बारेमा उहाँहरूलाई थप जानकारी गराउनु पर्ने आवश्यकता महसुस मैले गरेको छु।
संसदमा विषयवस्तु बारे गहिरो ज्ञान, त्यसै गरी संसदमा बोल्ने शैली, आफ्नो भूमिका प्रतिको स्पष्टता लगायतका विषयहरू पनि महत्वपूर्ण हुन्छ, किनभने एउटा व्यक्ति जनप्रतिनिधिका रूपमा संसदमा प्रतिनिधित्व गरिसकेपछि उसले जनताका समस्याहरू पनि मुखरित गर्नुपर्ने हुन्छ। त्यसै गरी सरकारका काम कारवाहीलाई निगरानी गर्दै त्यससँग सम्बन्धित केही प्रश्न भएमा सही तरिकाबाट उठान पनि गर्नुपर्ने हुन्छ। तर पछिल्ला दिनमा त्यस किसिमका केही कुराहरूमा चाहिँ कमी कमजोरी देखिएको हो कि भन्ने टिप्पणी पनि भइरहेको छ। यहाँले जुन प्रशिक्षणको कुरा उठान गर्नुभयो, हाम्रो संघीय संसद सचिवालयभित्र त्यस्तो कुनै किसिमको प्रशिक्षण विभागको व्यवस्था गरिएको देखिएको छैन। यहाँले भने जस्तै कतिपय सांसद माननीयज्यूहरू संसदीय ज्ञानको अभावका कारणले पनि त्यो समस्या हुन गएको भन्ने प्रसंगमा अब कसरी अगाडि बढ्दा उपयुक्त होला? जस्तो संघीय संसद सचिवालयभित्रै प्रशिक्षण विभाग बनाउने हो कि अथवा फरक अभ्यासबाट पनि हामी अगाडि बढ्न सक्छौ? प्रशिक्षण अथवा जुन एउटा संसदीय अभ्यास र शैलीको हाम्रो जुन परम्परा रहेको छ, विश्वव्यापी परम्परा रहेको छ, त्यसलाई पनि आत्मसात गर्नको लागि
निश्चय पनि यहाँले भन्नुभएको उपयुक्त थलो चाहिँ संसद सचिवालय नै हो प्रशिक्षण दिनको लागि। तर के भन्दाखेरि अब म चाहिँ भनौँ त्यहाँ प्रतिनिधि सभाको सचिव र महासचिव हुँदाको अवस्थामा जहिले पनि हामीहरूलाई चाहिँ बजेटको चाहिँ समस्या पर्थ्यो। अब अहिले त भनौँ नि हाम्रो प्रादेशिक संरचना पनि खडा भएको छ, प्रादेशिक संसदहरू पनि छन्, त्यहाँ पनि कर्मचारीहरू छन्, त्यहाँ पनि सांसदहरू छन् र केन्द्रीय सचिवालयले यदि चाहिँ भनौँ सरकारले त्यो प्रकारको बजेट उपलब्ध गराइदिने हो भने तपाईँको केन्द्रीय सचिवालयले चाहिँ आफ्नो कार्यक्रम तर्जुमा गरेर तपाईँको प्रादेशिक सांसदहरूलाई भए, प्रादेशिक सचिवालयका कर्मचारीहरूलाई भए एवं केन्द्रको चाहिँ भनौँ सङ्घीय संसदको चाहिँ सांसदहरू एवं कर्मचारीहरूलाई पनि तर तपाईँको यो कार्यक्रमहरू सञ्चालन गराउन नै उपयुक्त हुन्छ। किन भन्दाखेरि विभिन्न छरिएर रहेका अब दलहरूले आफ्नो हिसाबले गर्दैछन् है, तर त्यो पर्याप्त भयो जस्तो देखा परेन। त्यसले गर्दाखेरि उहाँहरूको चाहिँ भनौँ नि काम कारवाहीलाई परिष्कृत गर्नको लागि उहाँहरूलाई चाहिँ भनौँ कस्तो विषयमा आफ्नो प्रस्तुति कसरी राख्ने, भनौँ नि तपाईँको विधेयकको चाहिँ मस्यौदामा चाहिँ कसरी उहाँहरूले छलफल गर्ने, एवं प्रकारका विषयहरूमा उहाँहरूलाई चाहिँ भनौँ नि तालिम र प्रशिक्षण प्रदान गरेको खण्डमा चाहिँ उहाँहरूको चाहिँ भनौँ नि जिम्मेवारी निर्वाह गर्नेमा चाहिँ निकै परिष्कृत हुने र प्रभावकारी हुने चाहिँ मेरो अनुभूति रहेको छ।
अब संसद फर्केर कुराकानी गर्ने हो भने जस्तो विगतमा पनि संसद बैठकमा सांसदहरूको उपस्थितिको संख्याले गर्दाखेरि कहिलेकाहीँ कोरम नपुग्ने, विधेयक नै पारित गर्न पनि समस्या पर्ने गरेको जुन विगतको इतिहास थियो, अहिले पनि कता कता त्यस्तै समस्याहरू दोहोरिने पो हो कि भन्ने आशंका पनि पछिल्ला दिनमा गर्न थालिएको छ। खास गरी अहिले त राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा लगभग बहुमत मात्र होइन, द्वितीय तिहाई नजिकै बहुमत पनि रहेको छ, दुई तिहाई नजिकै आसपासमा मत रहेको छ, तथापि अहिले पनि त्यो किसिमको समस्या देखिन्छ कि भनेर जुन एउटा आशंका देखिएको छ, पछिल्लो संसद बैठकमा त त्यो समस्या पनि देखियो। यसप्रति कसको कमजोरी, सांसद नै जिम्मेवार पूर्ण ढंगले प्रस्तुत नभएको हो कि संसदीय दलको भूमिकामा प्रभावकारिता नदेखिएको हो कि के लाग्छ यहाँलाई यो विषयमा?
होइन, यसमा चाहिँ के भन्दाखेरि संसद एक्लैको भन्दा पनि सरकारको पनि यसमा चाहिँ भनौँ प्रभावकारी भूमिका रहन्छ। जस्तै भनौँ नि, अब अहिलेको उदाहरणै लिने हो र यहाँहरूको चाहिँ मिडिया रिपोर्टिङको विषयमा चाहिँ हामीहरूले ध्यान दिने हो भने, अब सरकारको तर्फबाटै अब निजामती कर्मचारीहरूलाई तपाईँहरूले चाहिँ भनौँ नि हामीले भन्ने जे आदेश दिन्छौँ या जे निर्देशन दिन्छौँ तपाईँहरूले कार्यान्वयन गर्ने हो, हामीहरूलाई पढाउनु पर्न आवश्यक छैन भनेर चाहिँ त्यो प्रकारको चाहिँ भनौँ नि वातावरण एउटा सृजना गरिएको छ। अब तपाईँको चाहिँ भनौँ नि अब निजामती कर्मचारीहरू चाहिँ तपाईँको लोकसेवा पास गरेर भनौँ नि अब विभिन्न अनुभव प्राप्त गरेर उहाँहरूको चाहिँ कानुनी ज्ञान चाहिँ त्यो हिसाबले उहाँहरूले प्राप्त गरिसकेको हुनुहुन्छ, एवं प्रकारले त्यसलाई चाहिँ व्यवहार ल्याउँदा के कस्तो समस्याहरू आइपर्न सक्छन् ती सबै उहाँहरूले अनुभव गरेको विषय हो। र तपाईँको चाहिँ भनौँ अनुभवी व्यक्तिबाट तपाईँले चाहिँ भनौँ नि उहाँहरूको सरसल्लाह नलिने हो र उहाँहरूलाई जबरजस्ती भनौँ नि त्यो कानुन सम्मत होस् या कानुन सम्मतमा होस् त्यस्तो विषयमा चाहिँ तपाईँले अब आदेश दिने भनेपछि चाहिँ निश्चय पनि भनौँ त्यो अङ्गबाट अपेक्षित तपाईँलाई चाहिँ भनौँ नि सहयोग प्राप्त हुँदैन। किन भन्दाखेरि भोलिको दिनमा गैर कानुनी कार्य गरेर उहाँ चाहिँ भनौँ नि कानुनको कठघरामा उभिनु पर्ने हुन्छ, त्यो चाहिँ उहाँहरूले आफ्नो करियर त्यसलाई चाहिँ भनौँ रिस्कमा राख्न चाहँदैनन्। र त्यसले गर्दाखेरि भनौँ नि मन्त्रीहरू पनि नयाँ हुनुहुन्छ है, अब सांसदहरू पनि नयाँ हुनुहुन्छ, अब उहाँहरूले चाहिँ भनौँ अनुभवी व्यक्तिहरूबाट भनौँ नि सुझावको आदान प्रदान या चाहिँ उहाँहरूको अनुभवको आदान प्रदान नगर्ने हो भने निश्चय पनि भनौँ तपाईँको चाहिँ भनौँ संसद प्रभावकारी हुन सक्दैन, सरकार प्रभावकारी हुन सक्दैन। त्यसैले गर्दाखेरि जुन कार्य चाहिँ तपाईँको प्रभावकारी हुँदैन, जुन चाहिँ भनौँ प्रयास तपाईँको प्रभावकारी हुँदैन भनेपछि त्यो जिम्मेवारीबाट उहाँहरू विमुख हुने निश्चितै हो। त्यसैले गर्दाखेरि संसद प्रभावकारी नहुने, समिति प्रभावकारी नहुने भने त्यसमा चाहिँ किन समय खेर फाल्ने होइन, त्यसमा उपस्थित जनाएर के प्राप्त हुन्छ त है। त्यसले गर्दाखेरि भनौँ नि उहाँहरूलाई चाहिँ भनौँ त्यो त्यो कार्यप्रति त्यति रुचि रहँदैन। त्यसैले गर्दाखेरि पनि यो कोरमको चाहिँ भनौँ नि हामीहरूले चाहिँ समस्या भोग्दै आएको छ, त्यसैको चाहिँ भनौँ नि प्रभाव जस्तो मलाई लाग्दछ। यदि समिति चाहिँ तपाईँको प्रभावकारी ढङ्गले अगाडि बढ्ने हो, समितिको निर्देशनहरू चाहिँ भनौँ नि बाध्यात्मक रूपमा चाहिँ तपाईँको सरकारबाट कार्यान्वयन हुने हो, एवं प्रकारले मन्त्रीहरूले पनि भनौँ नि आफ्ना सचिवहरूलाई र आफ्ना आफ्ना मन्त्रालय अन्तर्गत रहेका कर्मचारीहरूबाट चाहिँ उहाँहरूसँग सरसल्लाह गरेर समन्वय गरेर कार्य गर्ने हो भने त्यो मन्त्रालय चाहिँ भनौँ नि प्रभावकारी ढङ्गले अगाडि बढ्न सक्दछ र मन्त्री चाहिँ एउटा सफल मन्त्रीको रूपमा चाहिँ भनौँ नि आफूलाई प्रस्तुत गर्न सक्दछन्। तर के भन्दा आफ्नो मात्र चाहिँ रहेका चाहिँ भनौँ नि कर्मचारीहरूलाई विश्वास नगरिकन उहाँहरूको सरसल्लाह बेगर तपाईँको भनौँ नि जबरजस्ती उहाँहरूले दिएको आदेश कार्यान्वयन गर्ने हो भने त्यो अङ्गबाट चाहिँ उहाँहरूलाई सहयोग हुँदैन। त्यसैले गर्दाखेरि उहाँहरूले भन्नुभएको जस्तै भनौँ नि यो सहयोग र भनौँ नि तपाईँको अनुभवको आदान प्रदान त पारस्परिक हो, यो होइन एकतर्फी मात्रै चाहिँ यो सम्भव छैन। त्यसले गर्दाखेरि त्यो भनौँ सहयोगको वातावरण सृजना गर्नमा चाहिँ दुवै पक्षबाट चाहिँ भनौँ नि बराबरको चाहिँ प्रभावकारी कार्य हुनु पर्यो होइन, समन्वय सहकार्य हुनु पर्यो, त्यसपछि मात्रै तपाईँको चाहिँ भनौँ भनौँ ती अङ्गहरूले विभिन्न अङ्गहरूले प्रभावकारी ढङ्गले आफ्नो चाहिँ जिम्मेवारी निर्वाह गर्न सक्दछन्। एवं प्रकारले यहाँले भन्नुभएको भनौँ नि अब संसदले गरेको समितिले गरेको कार्यक्रम पनि भनौँ नि दिएको निर्देशनहरू पनि तपाईँको चाहिँ विवाद रहित नरहेको हो भनेर भन्न सकिँदैन। किन भन्दाखेरि एउटै विषयमा चाहिँ तपाईँको विभिन्न समितिहरूले अध्ययन गरेर तपाईँको विभिन्न प्रकारका चाहिँ फरक फरक प्रकारका निर्देशनहरू उहाँहरूले दिने गर्दछन्। त्यसले गर्दाखेरि भनौँ नि सरकार पनि अन्यलमा पर्ने हुन्छ, किन भन्दाखेरि संसदकै समितिहरूले तपाईँको एउटै विषयमा भिन्न भिन्न चाहिँ निर्देशन दिँदाखेरि कुनलाई चाहिँ उहाँहरूले अवलम्बन गर्ने कुनलाई नगर्ने भन्ने कुरो या कुनलाई स्वीकार गर्ने कुनलाई अस्वीकार गर्ने त्यो दुविधा रहन्छ। त्यसले गर्दाखेरि समितिहरूले दिएको निर्देशन पनि भनौँ कार्यान्वयन नभए पनि त्यति थन्किएर बस्छ। र त्यसमा चाहिँ भनौँ संसदीय समितिहरूले पनि तपाईँको चाहिँ भनौँ नि एकभन्दा बढी समितिको विषयमा चाहिँ तपाईँको विषयहरूको त्यहाँ प्रवेश गर्यो अनुसन्धान गर्नु पर्यो भने नि संसदीय समितिहरूले पनि तपाईँको एक आपसमा समन्वय सहकारी गर्नुपर्ने आवश्यक छ। जुन कि भनौँ नि अब त्यो समस्या चाहिँ पहिल्यैदेखि उठिआएको हो र त्यसो त्यसलाई चाहिँ भनौँ नि तपाईँको कसरी निर्कुल गर्ने भनेर प्रतिनिधि सभा नियमावलीमा हामीले व्यवस्था गर्दैछौँ। जसको अन्तर्गत के भन्दा सभापतिहरूको चाहिँ संयुक्त बैठक बस्ने एवं प्रकारले सभामुखले पनि पटक बेला मौकामा चाहिँ तपाईँको समितिहरूको चाहिँ र समितिका चाहिँ भनौँ सचिवालयको सचिवहरूको चाहिँ संयुक्त बैठक बोलाएर परिआएको व्यवहारिक समस्याहरू के छन् होइन त्यसलाई कसरी निराकरण गर्ने भनेर समय समयमा छलफल गर्ने र एउटा चाहिँ भनौँ निष्कर्षमा पुग्ने व्यवस्था नियमावलीले गरेको छ। तर के भन्दाखेरि नियमावलीका ती व्यवस्थाहरू चाहिँ तपाईँको व्यवहारिक रूपमा चाहिँ त्यति प्रभावकारी ढङ्गले चाहिँ कार्यान्वयनमा आउन सकेका छैन। त्यसैले गर्दाखेरि तपाईँको संसदीय समितिको चाहिँ भनौँ निर्देशन विभागमा परिआउने र प्रभावकारी ढङ्गले कार्यान्वयन नहुने यी समस्याहरू चाहिँ हामीले भोग्दै आएका छौँ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले सांसदको भूमिका र संसदीय प्रभावकारिता लगायतका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व महासचिव सूर्यकिरण गुरूङसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। अब यहाँ के पनि देखिएको छ भने अब सांसदको भूमिका त कानून निर्माणको मुख्य गरी त्यसै गरी जनताका समस्यालाई मुखरित गर्ने र सरकारलाई खबरदारी ध्यानाकर्षण गराउने विषयमा सांसदहरूको मूल भूमिका रहन्छ भनिन्छ। तर यहाँ अब जनताले अथवा जो मतदाता हुनुहुन्छ उहाँहरूले सांसदसँग विकासको अपेक्षा गर्ने जुन काम कार्यपालिका अथवा सरकारसँग गरिनु पर्थ्यो त्यो किसिमको ज्ञानको अभावका कारण पनि अलिकति सांसदको भूमिका के भन्ने प्रश्नमा अलि अन्यलता देखिएका विषयहरू पनि उठान हुने गरेका छन्। त्यसै गरी सांसदले आफूलाई चित्रित गर्दा पनि मैले यहाँ विकास गर्छु अथवा जनताका यी समस्या समाधान गर्छु भौतिक पूर्वाधारमा देखिएका भन्ने लगायतका अभिव्यक्ति दिने हुनाले जनताले अपेक्षा गर्नु पनि फेरि कता कति स्वाभाविक पनि देखिने। विगतमा त विकास निर्माणकै लागि भनेर सांसदलाई बजेट पनि विनियोजन गरिएको थियो, त्यो अवस्थादेखि अहिलेसम्मको यो प्रश्नलाई कसरी हेर्न सकिएला? सांसदको जुन कानून निर्माणको भूमिका हो कि अथवा विकास निर्माणमा पनि सांसदहरू जिम्मेवार छन्
होइन? यसमा चाहिँ के भन्दाखेरि सुरुदेखि नै हामीले यो जुन भनौँ नि सांसदबाट चाहिँ विकास कार्य गराउने एउटा गलत अवधारणा हामीहरूले सुरुदेखि नै त्यसलाई प्रश्रय दियौँ। किन भन्दाखेरि अब भोट माग्न जाँदाखेरि तपाईँको जनताहरूले चाहिँ हाम्रो क्षेत्रमा यो समस्या छ, हाम्रो टोलमा या हाम्रो गाउँमा यो समस्या छ भन्दाखेरि सांसदहरूले पनि त्यतिखेर आफ्नो काम कर्तव्य र जिम्मेवारी के हो त्यो विचार नगरिकन उहाँहरूले हुन्छ मलाई तपाईँहरू जिताएर पठाइदिनु यी कार्य म गरिदिन्छु भनेर उहाँहरूले आश्वासन दिनुभयो है। त्यहीँबाट हाम्रो चाहिँ भनौँ नि गलत एउटा चाहिँ प्रक्रियाको चाहिँ आरम्भ हुने चाहिँ या थाल्ने हुने कार्यको सुरुवात भयो र त्यसले गर्दाखेरि भोलिको दिनमा सांसद पदमा उहाँहरू विजय भइसके पश्चात आफ्नो गाउँघरमा र आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि मतदाताहरूले त आफूले भनौँ नि प्राप्त गरेको आश्वासन कार्यान्वयन किन भएन भनेर चाहिँ सांसदप्रति आफ्नो चाहिँ भनौँ व्यथा पोख्ने भए र त्यसपछि अब उहाँहरूले पनि भनौँ नि सांसदहरूलाई पनि जवाफ दिन गाह्रो भयो। किन भन्दाखेरि त्यो उहाँहरूले दिएको आश्वासन आफ्नो काम कर्तव्य जिम्मेवारीभन्दा बाहिरको विषयमा उहाँहरूले आश्वासन दिनुभएको थियो र त्यो अवधारणालाई कार्यान्वयन गराउने स्वरूप नै उहाँहरूले चाहिँ भनौँ नि सांसद विकास कोष भनेर उहाँहरूले भनौँ नि प्रत्येक सांसदहरूले आफ्नो पार्टीका नेताहरूलाई दबाउ दिन थाले अब त्यो स्वरूप चाहिँ तपाईँको सांसद विकास कोषको अवधारणा चाहिँ मूर्त रूप लियो। तर भनौँ नि त्यो सांसदको चाहिँ काम कर्तव्य र अधिकार र जिम्मेवारी भन्दा बाहिरको विषयमा उहाँहरूले हात हालेको हुनाले भनौँ नि त्यो चाहिँ अन्य नागरिक समाज र बुद्धिजीवीहरूले मन पराएनन् र त्यो बारेमा मुद्दा परेर भनौँ नि त्यो सांसद विकास कोषको चाहिँ खारेजी भयो र त्यसैले गर्दाखेरि यहाँले भनौँ नि देख्नुभयो होला विभिन्न समयमा चाहिँ सांसदहरूलाई चाहिँ केवल नीति निर्माणको कार्यमा र विधायन कार्यमा मात्र सीमित गर्ने र मन्त्रीहरू चाहिँ तपाईँको गैर सांसदलाई बनाउने भन्ने विषयले पनि भनौँ नि अहिले छलफलमा चाहिँ प्रवेश पाएको छ होइन त्यो सांसदले आफ्नो भूमिका मात्र सीमित रहने हो भने उहाँहरू चाहिँ भनौँ नि विकास निर्माणको कार्यमा अप्रत्यक्ष उहाँहरूको चाहिँ भने सहयोगी भूमिका हुन सक्दछ। जस्तै भनौँ नि अब बजेट तपाईँको विनियोजन गर्दाखेरि निश्चित मापदण्ड बनाएर के कस्तो कुरालाई प्राथमिकतामा राख्ने, कस्तोलाई चाहिँ भनौँ नि तपाईँ प्राथमिकतामा नराख्ने भनेर बजेट निर्माण गर्ने चाहिँ विनियोजनको चाहिँ भनौँ नि तपाईँको सैद्धान्तिक एउटा चाहिँ तपाईँको उहाँहरूले सहमति कायम गरेर बजेट विनियोजन भएको खण्डमा पनि सांसदहरू यसरी विभाग पर्दैनन्। तर यहाँ चाहिँ कसो भयो भने जसको चाहिँ पहुँच छ, जो सांसद चाहिँ अलिक प्रभावकारी हुनुहुन्छ, सरकारसँग राम्रो पहुँच राख्छन्, अर्थ मन्त्रालयसँग राम्रो पहुँच राख्छन् या योजना आएको उहाँहरू चाहिँ आफ्नो पहुँच राख्न सक्दछन्, उहाँले आफ्नो क्षेत्रमा चाहिँ बजेट लैजान सक्ने भए, अन्य भनौँ नि अलिकति भनौँ कमजोर भूमिकामा रहेका सांसदहरू या सरकारसँग पहुँच राम्रो नभएका सांसदहरूको चाहिँ तपाईँहरूको चाहिँ पहुँच नहुने बित्तिकै उहाँहरूको क्षेत्रमा बजेट नजाने भए है, त्यसले गर्दा यी सबै विवाद जस्तो विषय छन् त्यसको लागि हामी निश्चित मापदण्ड बनाएर बजेट विनियोजनको चाहिँ भनौँ निश्चित मापदण्ड बनाएर यही जस्तो भनौँ नि सीमित स्रोत र साधन छ हाम्रो त्यसरी विनियोजन गरेको खण्डमा विवाद रहँदैन। अन्यथा भनौँ नि सांसदहरूलाई विकास निर्माणको कार्यबाट चाहिँ अलग राख्नको लागि अहिले गैर सांसदलाई चाहिँ मन्त्री दिने, सांसद मन्त्री नहुने भन्ने विषयले पनि भनौँ नि अहिले गम्भीरतापूर्वक एउटा छलफलको चाहिँ भूमिका चाहिँ प्राप्त गरिरहेको छ। तर के भन्दाखेरि अब अहिलेकै अवस्थामा चाहिँ तपाईँको यो आफ्नो एउटा मापदण्ड तयार गरेर बजेट चाहिँ बनाउँदाखेरि त्यसको विनियोजन गर्दाखेरि के कस्ता आधार आवश्यकता अनुसार गर्ने ती हामीहरूले चाहिँ भनौँ नि मापदण्ड तयार गरेको खण्डमा केही हदसम्म चाहिँ यो समस्या समाधान हुन सक्दछ।
सांसदको कार्य सम्पादन मापन गर्ने त अब खास गरी अहिलेको अवस्थामा र विश्वव्यापी प्रचलन अनुसार जनतामा नै निहित रहेको हुन्छ। मतदानको बेला त्यो कुरा अभिव्यक्त हुन्छ भनेर जुन एउटा मान्यता पनि राखिँदै आएको छ। संसदमा बोलेका विषय, संसदीय समितिमा बोलेका विषय, त्यसै गरी उठाएका जनसरोकारका विषय, निर्देशन अनुगमन जस्ता विषयहरू पनि रहेका छन्। अब एक हिसाबले भनियो भने अब जनताको निगरानीमा रहने र जनताबाट निर्वाचित हुने सांसदहरूले अब अभिव्यक्ति स्वतन्त्रता, त्यसै गरी अब संसदमा बोलेको कुरालाई पनि अब त्यही अनुसार चाहिँ सुरक्षा प्रदान गरिएको छ। यस्ता विषयहरूलाई हेर्दै गर्दाखेरि जुन अनुशासनको एउटा दायरा छ त्यसमा पनि विवेचना हुनुपर्छ भनेर पछिल्ला दिनमा यहाँहरू जस्तै विज्ञ व्यक्तिहरूले पनि भनिरहनु भएको छ। संसदलाई मर्यादित बनाउन त्यो किसिमको एउटा अनुशासनको आवश्यकता पनि छ भनिन्छ। यो मामिलामा कसरी अगाडि बढ्दाखेरि उपयुक्त होला जस्तो विविध विषयलाई सम्बोधन गर्न पनि यो तरिकाबाट सकिएला?
होइन, जस्तो यहाँले सुरुमै राख्नु भएको नि, अब भनौँ नि संसद र संसदीय समितिको काम के हो भन्दाखेरि संसदीय समितिहरूको आफ्नो विषयगत चाहिँ भनौँ क्षेत्र अधिकार तोकिएको छ। सर्वप्रथम त के भन्दाखेरि तपाईँको उहाँहरूले आफ्नो अध्ययन क्षेत्र चाहिँ आफ्नो चाहिँ भनौँ नि समितिको चाहिँ विषय कुन कुन विषयमा चाहिँ समितिले चाहिँ अध्ययन अध्यापन गर्ने हो त्यो बारेमा चाहिँ उहाँहरूले पहिला प्रष्ट हुनु पर्यो। त्यसपछि चाहिँ समितिको क्षेत्र अधिकारभित्र पर्ने विषयवस्तुमा उहाँहरूले सर्वप्रथम त जानकारी लिने चाहिँ कार्य गर्नु पर्यो है। अब यहाँ त तपाईँको चाहिँ भनौँ नि अब तपाईँहरूकै मिडियाहरू मार्फत हामीले जानकारी प्राप्त गरिरहेछौँ। तपाईँको जानकारी लिनुको सट्टा चाहिँ भनौँ नि अलिकति धम्कीपूर्ण चाहिँ या आक्रोशपूर्ण चाहिँ भनौँ नि अभिव्यक्ति प्रदान गर्ने अनि अलिक शिष्ट ढङ्गले आफूलाई प्रस्तुत गर्न नसक्ने है, र त्यसले गर्दाखेरि अब दुवैतर्फबाट चाहिँ भनौँ नि ओठे जवाफ जुन भन्छौँ हामीले त्यो हिसाबले चाहिँ भनौँ नि संवाद हुने हो भने संसदीय समितिहरूले प्रभावकारी ढङ्गले काम गर्न सक्दैन है। समितिले पहिला के चाहिँ निर्धारण गर्नु पर्यो भने यो विषय मेरो क्षेत्र अधिकारभित्र पर्छ पर्दैन, पर्छ भने त्यो सम्बन्धमा उहाँहरूले जानकारी लिने हो। जानकारी लिएर चाहिँ भनौँ नि उहाँहरूले एउटा समितिलाई चाहिँ भनौँ नि एउटा विशेष अधिकार के प्राप्त छ भन्दाखेरि जुन कि तपाईँको सदनलाई प्राप्त छैन, त्यो के भन्दाखेरि उहाँहरूले चाहिँ भनौँ नि विशेषज्ञहरूलाई पनि समितिमा बोलाएर विशेषज्ञहरूको राय लिन सक्नुहुन्छ है। त्यसले गर्दाखेरि समिति अन्तर्गत पर्ने विषयको विषयवस्तु बारेमा उहाँहरू सर्वप्रथम त उहाँहरूले सम्बन्धित निकायबाट जानकारी लिने हो। त्यो जानकारी लिइसके पश्चात उहाँहरूले समितिका चाहिँ भन्नु सदस्यहरू बिच छलफल गर्ने हो, छलफल गरेर उहाँहरूलाई कुनै विषयमा चाहिँ सङ्कोच भएको खण्डमा या उहाँहरूलाई अप्ठ्यारो परेको विषयमा त्यो सम्बन्धित विषयसँग सम्बन्धित विज्ञहरूलाई बोलाएर उहाँहरूले परामर्श गर्न सक्नुहुन्छ, छलफल गर्न सक्नुहुन्छ। त्यसले चाहिँ भनौँ नि समितिलाई चाहिँ भनौँ नि एउटा उचित निष्कर्षमा पुग्ने सहयोग गर्दछ होइन। र तपाईँको त्यसले गर्दाखेरि त्यो प्रकारको चाहिँ उहाँहरूले गाइडलाइन्स आफ्नो बनाउने हो भने चाहिँ उहाँहरूलाई चाहिँ भनौँ नि आफ्नो काम कारवाही चाहिँ प्रभावकारी ढङ्गले अगाडि बढाउन चाहिँ सजिलो हुन्छ र उहाँहरूको निर्देशनले भन्नु सरकारलाई सहयोग पनि पुग्छ र उहाँहरूलाई कार्यान्वयन गर्न पनि सजिलो हुन्छ। तर समिति नै आफै अन्यलमा छ र अन्यलतामा उहाँहरू चाहिँ के निष्कर्षमा पुग्नुहुन्छ भने त्यसले चाहिँ सरकारलाई सहयोग पुग्दैन होइन। र सरकारले पनि भनौँ नि त्यस्तो प्रकारका निर्देशनहरू कार्यान्वयन गर्ने नगर्ने असमञ्जसमा पर्नुहुन्छ र त्यसले गर्दाखेरि उहाँहरूको निर्देशन प्रभावकारी ढङ्गले कार्यान्वयन हुँदैन। त्यसले गर्दा आफ्नो जिम्मेवारी उहाँहरूले सबैले होइन कुशलतापूर्वक निर्वाह गर्नको लागि उहाँहरूलाई प्राप्त अधिकारहरू के छ, उहाँहरूको क्षेत्र अधिकार के हो, त्यो विषयमा उहाँहरू स्पष्ट भएर भनौँ नि अलिकति मर्यादित ढङ्गले र कसरी मर्यादित हुने होइन, कस्तो भाषा प्रयोग गर्ने नगर्ने भन्ने पनि तपाईँको प्रतिनिधिसभा नियमले स्पष्ट व्यवस्था गरेको छ। जस्तो भने हालसालकै अब हामीहरूले एउटा उदाहरण लिने हो भने साह्रै नमिठो चाहिँ भनौँ न संवाद चाहिँ अब हामीले हेरेर पायो, त्यो चाहिँ के भन्दाखेरि सार्वजनिक लेखा समितिमा होइन, सार्वजनिक लेखा समितिमा जुन प्रकारको उजुरीहरू प्राप्त भएको थियो होइन, त्यो उजुरीको आधारमा समितिलाई छलफल गर्ने र भनौँ नि थप अनुसन्धान गर्ने नगर्ने अधिकार उहाँहरूमा नै छ। तर जुन प्रकारले चाहिँ भनौँ नि सांसदजीहरू त्यहाँ प्रस्तुत हुनुभयो है, जुन प्रकारको शब्दहरू उहाँहरूले चाहिँ भनौँ नि प्रयोग गर्नुभयो है, जुन प्रकारको व्यवहारहरू उहाँहरूले प्रदर्शन गर्नुभयो र त्यसको प्रतिफल स्वरूप भनौँ नि जो व्यक्तिमा आरोप लागेको थियो ती व्यक्तिहरूबाट पनि जुन प्रकारको शब्दहरू प्रयोग भए होइन, जुन प्रकारको चाहिँ भनौँ व्यवहार उहाँहरूले प्रदर्शन गर्नुभयो, त्यसले चाहिँ निश्चय पनि भनौँ संसदीय समितिको र तपाईँको संसदको एवं भनौँ नि तपाईँको सांसदहरूको र प्रस्तुत जुन अधिकृतहरू थिए उहाँहरूको मर्यादा उच्च गर्दैन होइन। त्यसले चाहिँ भनौँ नि जनताको चाहिँ भनौँ संसद र संसदीय समितिप्रति उहाँहरूको मर्यादा घटेर जान्छ, उहाँहरूले आफ्नो उचाइ आफै घटाउने कार्यहरू गरिनु भएको छ। ती प्रकारका हरकतहरू चाहिँ कसरी चाहिँ उहाँहरूले चाहिँ नियन्त्रण गर्ने है, ती सबै चाहिँ कुराहरू तपाईँको प्रतिसभा नियमले उल्लेख छँदैछ र एवं प्रकारले मैले भने जुन प्रकारको प्रशिक्षणको अभावले गर्दाखेरि ती प्रकारका कार्यहरू हुँदै आएका छन् होइन। त्यसले गर्दाखेरि तपाईँको चाहिँ भनौँ नि मन्त्री लगायत सांसदहरूले लगायत भनौँ नि जिम्मेवार पदाधिकारीहरूले कस्तो प्रकारले आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा चाहिँ मद्दत पुर्याउँछ र त्यसले गर्दाखेरि तपाईँको चाहिँ भनौँ नि यो हाम्रो लोकतान्त्रिक व्यवस्थाको मर्यादालाई पनि त्यसले जनता समक्ष भनौँ नि एउटा उच्च मूल्याङ्कनको विषयवस्तु बनाउँछ। अन्यथा यही प्रकारको हरकत गर्दै जाने हो भने तपाईँको चाहिँ भनौँ नि जुन प्रकारले 48 सालदेखि लिएर
हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धन्यवाद।
हुन्छ, मेरो पनि विचार प्रदान गर्ने मौका दिनुभएकोमा धन्यवाद।
आजको अन्तरसंवादमा हामीले सांसदको भूमिका र संसदीय प्रभावकारिता लगायतका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व महासचिव सूर्यकिरण गुरूङसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईको दिन शुभ रहोस्। हवस्त, नमस्कार।